무엇을 취하려나?
नमस्कार श्रोताहरू, सदाको आइतबार चाहिँ साँझको 6:30 बजे। आज पनि हामीहरू तपाईँको रेडियो सेटमा कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर म सञ्जय
र म नवीन
हजुर उपस्थित भइसकेका छौँ। र श्रोताहरू धन्यवाद युवा संसारका साथीहरू, उहाँहरूले यो युवा संसार प्रोग्राम भर्खरै तपाईँहरूले सुनेर सक्नुभयो र अब भने भोइस अफ साङ्ग्रिलाको पालो रहेको छ। अब आज भोइस अफ साङ्ग्रिलामा हामी विशेष गरी चुनावी नेपालमा पर्सि हुन लागेको चुनाव, आज 2 गते, अबको 2 दिनपछि हुन गइरहेको चुनावको विषयमा कुराकानी गर्नेछौँ र चुनावी गतिविधिका बारेमा तपाईँहरूलाई जानकारी गराउनेछौँ आजको कार्यक्रम भोइस अफ साङ्ग्रिलाको यो बसाइमा। हजुर, कार्यक्रम भोइस अफ साङ्ग्रिला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म रेडियो एडिलेडको 101.5 अर्थात् 101.5 मेगाहर्जको फ्रिक्वेन्सी मार्फत हजुर तपाईँहरूको रेडियो सेटमा हामी आउने गर्दछौँ र आज पनि उपस्थित भइसकेका छौँ एक हप्ताको यो विश्रामपछि।
अवश्य पनि यतिखेर देश मात्र होइन विदेशका नेपाली समुदाय पनि राजनीतिमय भएका छन् र चारैतिर यो चुनावी माहौल हर्षोल्लासका साथ मनाइरहेको छ। चार दलका नेताहरूले चाहिँ संविधान सभाको निर्वाचन, संविधान निर्माण, शान्ति स्थापना, राजनीतिक स्थायित्व र देशको विकासको लागि हो भन्दै भनेका छन् भने अर्को पक्ष नेकपा माओवादी लगायत 33 दलले यो चुनावमा कुनै पनि समस्याको समाधान गर्न सक्दैनन् भनेर विरोध कार्यक्रम गरिरहेका छन्। यसै बीचमा चाहिँ नेपालमा अहिले चुनावी माहौल चर्किरहेको छ र चर्किँदा चर्किँदै पनि केही संवेदनशीलताका कुराहरू घटनाहरू भइरहेका छन्। तर पनि एउटा उत्साहजनक रूपले जनता पनि अहिले चुनावी माहौलमा सहभागी भएको देख्न सकिन्छ।
बिल्कुल, नवीनले भने जस्तै अहिले जस्तो अहिले मुख्य चार दल चाहिँ चुनावी यो कुरुक्षेत्रमा होमिएका छन् होइन, र तर बाँकी नेकपा माओवादी
माओवादी
वैद्य पक्ष भनौँ अझ त्योभन्दा क्लियर होला, र त्यस बाहेक अरू बाँकी 33 दल होइन, जबकि अब सबै यत्र 33 दल चाहिँ चुनावभन्दा बाहिर रहेर चुनाव बहिष्कार गरिरहेका छन् भनेदेखि जम्मा 4 दल चाहिँ चुनावको चुनावमा होमिएर संविधान बनाउँछौँ भनेर अगाडि सरेका छन्। के यो यो 33 दललाई बहिष्कार गरेर यो चुनाव सम्पन्न भएर उनीहरू संविधान सभामा गएर संविधान बनाउलान् त, नवीन के लाग्छ?
कस्तो भन्छन् भने राजनीतिक विश्लेषकहरूले यतिखेर के बताइरहेका छन् भने अवश्य पनि यो चाहिँ यतिखेर चुनौतीको अवस्थामा नेपाल छ र नेपालको राजनीति रहेको छ। अब चाहिँ के गर्न सकिन्छ भने चुनावबाट निर्वाचित गराउनका लागि जनताहरू आतुर हुनुहुन्छ र वैद्य पक्षसँग निर्वाचनको लागि सँगै जाउँ भनेर पटक पटक आग्रह पनि गरेका थिए राजनीतिक दलले, हामीले त्यो पनि भुल्न हुँदैन, विगतलाई भुल्न हुँदैन। र अहिले नेकपा ड्यास माओवादीले पनि के भुल्न हुँदैन भने बन्दुकबाट राजनीति सफल हुँदैन, कलमबाटै राजनीति सफल हुन्छ भन्न आउनुपर्छ। किनभने 10 वर्ष लामो जनयुद्धलाई हेऱ्यौँ भने, हामीले विगतलाई फर्केर हेऱ्यौँ भने अहिले त माओवादी पार्टी लगायत त्यतिखेर जो 10 वर्ष जनयुद्धमा हुनुहुन्थ्यो, परिवर्तनको लागि जनयुद्ध भन्नुभएको थियो, अहिले त बन्दुक छोडेर ब्यालेटमा आइसकेको अवस्था छ होइन। त्यो भएर चाहिँ मोहन वैद्यजीहरूले पनि के भन्नुपर्छ भने देशको निकासको लागि बाहिर बसेर पनि गर्न सकिन्छ, बाहिरी अरू टेबल टकहरू पनि गर्न सकिन्छ, संविधान सभाको भित्रै भवनमा हुनुपर्छ भन्ने पनि छैन। त्यसको लागि बाहिर बसेर अरू राजनीतिक दलहरूले पनि नेकपा ड्यास माओवादीले उठाएका जुन मुद्दाहरू छन् त्यसलाई चाहिँ सहकार्य गरेर सबैले एउटा साझा सहमतिमा पुगेर ती कुराहरूलाई संविधान सभाभित्र उठाउन सकिन्छ जस्तो लाग्छ मलाई।
होइन, तर त्यो एकदमै बिल्कुल सही, त्यो एउटा ओपिनियन हो, तर अहिले भनौँ न तुरुन्तै देखिएको अवस्था के छ भन्दाखेरि मोहन वैद्य पक्षले यदि देशको एउटा समुन्नत विकास चाहने हो भनेदेखि उनीहरूले यो चुनावलाई सहयोग गर्नुपर्थ्यो, या उनीहरू चाहिँ पहिल्यै चुनावमा आउनु पर्थ्यो, उनीहरूले पनि पार्टिसिपेट हुनुपर्थ्यो, र यदि उनीहरू अहिले चुनावमा भाग लिइरहेका छैनन् र तर यो चुनावलाई सफल पार्नलाई उनीहरूले पनि सहयोग गर्छन् बाहिर चुनाव बाहिर रहेर पनि, तर त्यसो भइरहेको छैन किन भन्दाखेरि उनीहरूले चुनाव बिथोल्नका लागि विभिन्न ठाउँमा बम पड्काउनेदेखि लिएर गाडीमा आगो लगाउनेदेखि लिएर पेट्रोल बम प्रहार गर्नेदेखि लिएर हरेक किसिमका कार्य क्रियाकलापहरू गरिरहेका छन् जुन कुराले चाहिँ चुनावलाई बिथोल्नको लागि उनीहरूले भर मगदुर प्रयास गरिरहेका छन्। तर त्यसका बावजुद पनि अहिले अब भनौँ न चुनाव अबको दुई दिनपछि चुनाव हुँदैछ,
अब त जस्तो सुकै शक्ति प्रयोग गरे पनि चुनाव बिथोलिन्छ चुनाव हुँदैन भनेर भन्न सकिँदैन, किनभने नेपाल चाहिँ चुनावको माहौलको उत्कर्षमा पुगिसकेको छ, अब चुनाव हुन्छ नि। जस्तो अब नेपाल सरकारले पनि सेना परिचालन गरेको छ, एकछिन अगाडि पनि 15 मिनटमा हामी हरेक ठाउँमा चाहिँ सेना परिचालन गर्न
सक्छौँ
अवश्य पनि नेपाल सरकारले भनिसकेको छ। र आज हामीले के देख्न सकिन्छ भने नेपालका साथीहरूसँग मैले कुरा गर्दा के भन्नुहुन्छ भने करिब करिब 1-2 किलोमिटरमा चाहिँ सुरक्षा कर्मीहरू तैनाथ हुनुहुन्छ उहाँहरू चाहिँ त्यो सुरक्षा, र हामीलाई कहाँनिर डर छ भन्दाखेरि लामो रुटका यातायातहरूमा जहाँ जङ्गलहरू पर्छ त्यो क्षेत्रमा मात्र उहाँहरूले टार्गेट गर्नुभएको छ, किनभने त्यहाँ सुरक्षाकर्मीको कम छ। हुन त काठमाडौँमा पनि विभिन्न छिटपुट घटनाहरू भएका छन् र ती घटनाहरूले चाहिँ अब चुनावलाई प्रभाव पार्दैन, किनभने जनता आफै उर्लिरहेको छ चुनावमा हामीलाई भोट हाल्न देऊ भनिरहेको छ, र करिब करिब 80-90% भन्दा माथिको जनसङ्ख्याले त यो कुरा भनिरहेको छ नि त।
बिल्कुलै, श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गीरलाई। हामीलाई पनि चुनावले हल्का छोएको छ, किन भन्दाखेरि नेपालमा यति बेला चुनावको माहौल एकदमै चरम उत्कर्षमा छ, किन भन्दाखेरि हिजो शनिबार राति 12 बजेदेखि नेपालमा चुनाव प्रसार भनौँ न आचार संहिता लागू भएको छ। अब हिजो राति शनिबार अर्थात् हिजो राति 12 बजेपछि कुनै पनि दलले चुनावमा जो सहभागी छन् उनीहरूले कुनै पनि प्रचार प्रसार र भनौँ न जुलुस नाराबाजी गर्न पाउने छैनन्, र अबको भनेको समय भनेको जनताले एक शान्त भएर र ठण्डा दिमागले सोचेर कुन पार्टीलाई भोट दिँदाखेरि उनीहरू भोलि गएर संविधान सभामा पुग्छन् र उनीहरूले नेपालको भावी संविधानको निर्माण गर्नेछन् भनेर उनीहरूले जनताहरूले एउटा स्वच्छ दिमागले सोच्ने मौका पाउनेछन् अबको दुई दिनका लागि, र त्यसपछि फेरि भनौँ न अब 4 गते चुनाव हुनेछ मङ्सिर 4 गते, र त्यसपछि 2-3 पछि भनौँ न मङ्सिर 7 गति सम्ममा परिणाम जनता समक्ष आइपुग्नेछ, कोले कति मत प्राप्त गरेर विजय भयो र कसले चाहिँ कतिको महत्त्वपूर्ण भूमिका खेल्दछ भोलिको नेपालको संविधान निर्माणका लागि भन्ने कुरा पनि प्रष्ट हुनेछ। श्रोताहरू तपाईँहरू कार्यक्रम भोइस अफ साङ्गीलाई सुन्दै हुनुहुन्छ, यति बेला रेडियो एडलेड 101.5 MHz को तरङ्ग मार्फत, र तपाईँहरूको साथमा छु म सञ्जय
र म नवीन। यदि तपाईँहरूले यो चुनावी अभियानको बारेमा तपाईँको मनमा लागेका जिज्ञासाहरू हामी माझ पुर्याउन चाहनुहुन्छ र सम्पूर्ण श्रोता माझ पुर्याउन चाहनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ, त्यसको लागि www.facebook.com/साङ्गुलाका आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ, हामीले अवश्य पनि बताउनेछौँ र अवश्य पनि प्रत्यक्ष रूपमा हामीले सम्पर्क गर्न सक्नुहुन्छ, त्यसको लागि 8-3-1-3-5-0000 सम्पर्क गर्न सक्नुहुन्छ। अवश्य पनि सञ्जयजीले भन् जस्तो मौन अवधि सुरु भइसकेको छ नेपालमा चाहिँ संविधान सभाको मङ्सिर 4 गते मङ्गलबार हुने चुनावका लागि शनिबार मध्यरातदेखि नै मौन अवधि सुरु भएको छ। नेपालमा चाहिँ निर्वाचन आचार संहिता अनुसार मतदान हुने दिनको 48 घण्टा अघि सुरु हुने यो मौन अवधिमा कुनै पनि दल र उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार गर्न पाइने छैन, र मौन अवधिले निर्वाचनको स्वच्छता निष्पक्षता र शुद्धतामा विशेष महत्व राख्ने उल्लेख गर्दै निर्वाचन आयुक्त इला शर्माले सञ्चार माध्यम र सञ्चारकर्मीबाट पनि आचार संहिता पालना हुनेमा आयोग विश्वस्त रहेको हिजो चाहिँ पत्रकार सम्मेलनबाट बताउनु भएको थियो। निर्वाचन आचार संहिता दफा 34 चाहिँ के छ भने मतदान हुने दिनभन्दा 48 घण्टादेखि मतदाताको मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न नारा लाउन दल वा दलसँग आबद्ध संस्थाको झण्डा निर्वाचन चिन्ह र अन्य कुनै पनि सामग्री प्रदर्शन गर्न र निर्वाचन प्रचार प्रसारमा कुनै कार्य गर्नु र गराउन नहुने उल्लेख छ भनेर चाहिँ त्यो दफाले बताउँछ, यो मौन अवधिको दफाले बताउँछ। र आयोगले शनिबार अग्लै विज्ञप्ति जारी गरेर पनि राति 12 बजेपछि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै दल उम्मेद्वारले जुलुस निकाल्न नारा लाउन दल वा सुसँग आबद्ध संस्थाको झण्डा निर्वाचन चिन्ह र अन्य कुनै पनि सामग्री प्रदर्शन नगर्न निर्वाचनको प्रचार प्रसार हुने कुनै पनि कार्य नगर्न गराउन नगराउन चाहिँ अनुरोध गरेको छ र यो अवधिमा मतदातालाई मतदान गर्न डर धाक धम्की दिने वा अन्य कुनै पनि किसिमले प्रभावित नपार्न तथा मतदान गर्नबाट वञ्चित हुने वा कुनै पनि अवरोध नपुर्याउन एवं आम संचारका माध्यमले निर्वाचन आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण प्रकाशन वा प्रसारण गर्न बाहेक दल वा उम्मेद्वारका प्रचार प्रसार हुने गरी सूचना समाचार सम्प्रेषण प्रकाशन र प्रसारण नगर्न नगराउन चाहिँ आयोगले अनुरोध गरेको छ।
हजुर श्रोताहरू, यसै गरी चुनावको यो मौन अवधि लागू भए यता नेपालको एउटा मुख्य नाका नेपालगंजको नेपालगंज भारत सीमा क्षेत्रकोमा रहेको रुपैडिया नाका पनि बन्द गरिएको छ। चुनावको सुरक्षाका लागि भन्दै भारतीय सशस्त्र प्रहरी बलले नेपालगंज नाकाबाट हुँदै आएको आवागमन बन्द गरेको हो। सीमाको भारतीय सशस्त्र प्रहरी बलले शनिबार बिहानदेखि नेपाल भारतका सबै मालवाहक गाडी रोकेको छ। नेपाली र भारतीय नम्बरका मोटरसाइकलहरू समेत रोक लगाएको छ। नेपालगंजबाट भारततिर जाने र भारतबाट नेपालमा भित्रिने गाडी पनि रोकेको नेपालगंज प्रहरीले जनाएको छ। यात्रु र बिरामीलाई पैदल आउन जान गर्न भने प्रहरीले रोकेको छैन। प्रहरीले चुनाव नसकिदासम्म यो नाका सिल गर्ने बताएको छ। श्रोताहरू, चुनावको सरगर्मी बढेर टाउकोमा चढेको छ। नेताहरू यति बेला आफ्नो यो चुनाव प्रसार प्रसारको कार्यक्रम सकेर केही लामो सास फेर्दैछन्। के हुने हो, कसो हुने हो पर्सिको निर्वाचनमा, मंगलबार हुने अर्थात् मङ्सिर 4 गते, यहाँको तारिक अनुसार 20 तारिक पर्छ क्यारे, त्यति 20 तारिकमा हुने अर्थात् मङ्सिर 4 गते हुन गइरहेको चुनावको बारेमा हामी कुराकानी गर्दैछौँ। कार्यक्रम हो भोइसअप साङ्गिला, रेडियो एडलेड 101.5 MHz, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ हामी। र श्रोताहरू, अब भने एउटा अर्को गीत भनेर भन्न मिल्दैन श्रोताहरू, किन भन्दाखेरि यो कार्यक्रममा पहिलो प्रस्तुति हामी नेपाल नेपाल शशि राहुलको आवाजमा रहेको यो बिल्कुलै नयाँ गीत तपाईँहरूका लागि हामी प्रस्तुत गर्दैछौँ अहिले कार्यक्रम भोइस अफ साङ्गिलामा। आजको पहिलो गीती सौगात स्वरूप नेपाल नेपाल, अलिकति राष्ट्रिय भावनाले ओतप्रोत छ यो गीत श्रोताहरू, किन भन्दाखेरि नेपालमा चुनावी माहौल छ र नेपाल र नेपाली जनतालाई आफ्नो पार्टीगत आफ्नो स्वार्थगत भन्दा पनि राष्ट्रिय भावनाले अगाडि बढ्ने नेता चाहिएको छ चुनावको सरगर्मीमा।
परिवर्तन आएन, परिवर्तन आएन।
हजुर श्रोताहरू, परिवर्तनका लागि हातहरू नउठाइकन परिवर्तन बन्दैन। अझ विशेष गरी यो गीतको सुरुको अन्तरालमा भनिएको थियो, ठ्याक्कै नेपाली नेताहरूले बोल्ने भाषालाई गीती शैलीमा भनिएको थियो, जस्तो उसले त्यो गरेन, यसले त्यो गरेन, अथवा उसले त्यो गर्नै सक्दैन। एउटा पार्टीले भन्छ मैले गरेको काम राम्रो, अर्को पार्टीले भन्छ होइन उसले गरेको काम गलत। तर ती सबै पार्टीहरूले गर्ने कसका लागि? नेपालका लागि, नेपाली जनताका लागि हो, होइन? त्यो भनेपछि उनीहरू सबै त्यो यो आफूले गरेको सबै चिज राम्रो, अरूले गरेको चाहिँ सबै चिज नराम्रो अथवा चाहिँ गलत भन्ने भन्दा पनि हामी कसरी सबैजना मिलेर यो देश नेपाललाई अगाडि बढाउन सक्छौँ, अथवा चाहिँ देश नेपालको समग्रमा विकास र नेपाली जनताको उन्नतिको लागि कसरी काम गर्न सक्छौँ भन्ने सोचाइ राख्ने हो भनेदेखि नेपाल परिवर्तन हुन धेरै समय लाग्दैन। यो गीतको आशय यस्तै यस्तै थियो र हामीले यो गीत फर्जुरहरूलाई भर्खरै सुनायौँ, शशी रावलको आवाजमा नेपाल नेपाल शीर्षकमा।
अवश्य पनि यो गीत बजारमा आएको चाहिँ धेरै दिन भएको छैन, दुई दिन तिन दिन भएको छ, र शशीजीसँग मैले कुरा गर्दा चाहिँ शशीजीले के भन्नुभयो भने तपाईँ चाहिँ सकेसम्म लभ मेलोडी टाइपको गीत गाउने मान्छे, यस्तो देशप्रेमको गीत चाहिँ किन गाउनु भयो भनेर मैले सोधेको थिएँ। उहाँले के भन्नुभयो भने नवीनजी, यो चाहिँ मेरो मुटुबाट निस्केको गीत हो, यो मेरो चाहिँ भित्र जलेको आगोलाई मैले निकालेको भन्नुहुन्थ्यो। अवश्य पनि यो युवाहरूले चाहिँ यतिखेर विकल्प कुर्दै बस्ने भन्दा आफै विकल्प बन्नुपर्छ। हामी नागरिकको पनि केही दायित्व छ देशप्रति। हामीले अहिले चाहिँ अझ असल नेतृत्व छान्न सकियो भने देशले संविधान पाउनेछ, शान्ति समुन्नत देश हुनेछ, होइन? र अब हामी चुनावी माहौलमै छौँ र अहिलेको परिस्थितिमा चाहिँ केही पार्टीहरू अहिले अगाडि देख्न सकिन्छ, जो अहिले हामीले राप्रपा नेपाललाई देख्न सकिन्छ समानुपातिकमा चाहिँ अगाडि आउने सम्भावना प्रबल छ। र यो चाहिँ हामीले आकलन विभिन्न व्यक्तिले गरेको आकलन हो, यसलाई चाहिँ आधार मान्न हामीले हुँदैन, होइन? तर अहिले देखिएको, समाजमा देखिएको र अहिले अरू समाचारहरूमा देखिए अनुसार चाहिँ राप्रपा नेपालले चाहिँ अहिले समानुपातिकमा धेरै अगाडि आउने सम्भावना देखिएको छ। र
नवीनजीले कुरा उठाइहाल्नुभयो, राप्रपा नेपालले अहिले चाहिँ समानुपातिकमा धेरै, भनौँ न, धेरै अगाडि आउने सम्भावना धेरै छ भनेर। जस्तो कुरा गर्नुपर्दाखेरि यो राप्रपा नेपालको स्थापना भएको त्यस्तो लामो समय भएको छैन।
राप्रपा नेपाल कस्तो हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको स्थापना चाहिँ 2064 सालमा भएको र विक्रमसम्म 2047 साल जेठ 15 गते राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेर सूर्यबहादुर थापाले नेतृत्व गरेको पार्टी राप्रपा भयो र लोकेन्द्र बहादुर चन्दले नेतृत्व गरेको पार्टी चाहिँ राप्रपा चन्द भयो। अनि चाहिँ विक्रमसम्म 2048 सालमा भएको संसदीय निर्वाचनमा चाहिँ राप्रपाले एक सिट विजय हासिल गर्यो र यसै गरी राप्रपा चन्द पक्षले चाहिँ तीन सिट हासिल गरेको थियो। विक्रमसम्म 2051 सालमा चाहिँ माघमा दुई पार्टी बीच फेरि एकीकरण भएर लडेको मध्यावधि निर्वाचनमा चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीले 20 सिट जितेको थियो। त्यसपछि विभाजन भएको राप्रपाले विक्रमसम्म 2053 सालको निर्वाचनमा 11 सिट जितेको थियो। त्यस गरी विक्रमसम्म 2061 सालमा हेऱ्यौँ भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले चलाएको असंवैधानिक कदमको समर्थन गर्ने कमल थापालाई चाहिँ पार्टीबाट निष्कासन गरियो चन्द्र सूर्यबहादुर थापाले चाहिँ। त्यसपछि सो घटनापछि कमल थापा पछि विक्रमसम्म 2064 सालमा संविधान सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल को नाम चाहिँ भन्न पार्टी दर्ता गरेका थिए। राजा सहितको प्रजातन्त्र हिन्दू राष्ट्र र जनताको सार्वभौमिकता कायम गर्नु राप्रपा नेपालको उद्देश्य हो र यो उद्देश्य राख्न हाल नेपालमा क्रियाशील यो एकमात्र पार्टी रहेको छ र विक्रमसम्म 2064 सालमा भएको संविधान सभाको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट प्रत्यक्षमा कुनै उम्मेद्वार चुनाव जितेका थिएनन् र समानुपातिकतर्फ सो पार्टीका चारजना सभासद चाहिँ संविधान सभामा सहभागी थिए। निर्वाचनमा राप्रपा नेपालले 1,10,519 मत प्राप्त गरेको थियो जुन जम्मा खसेको मतको 1.03% थियो। 10,519 मत प्राप्त गरेको थियो 1,10,000 र अहिले चाहिँ अध्यक्ष कमल थापा हुनुहुन्छ भने मुख्यालय बालुवाचार काठमाडौँमा रहेको छ। आदर्श चाहिँ राष्ट्रिय प्रजातन्त्र र उदारवाद छ। अवश्य पनि 64 सालमा अहिले उदाएको यो पार्टी होइन अहिले चाहिँ खासमा चाहिँ हिन्दू राज्य हुनुपर्छ भन्ने यो मुद्दाले चाहिँ अझै
कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई चाहिँ अलिकति के अरे भनौँ न माथि उठ्ने सहयोग चुनावी अभियानमा अगाडि बढ्नका लागि उनलाई चाहिँ यो नाराले चाहिँ धेरै सहयोग पुर्याएको छ। उनी चाहिँ सनातन धर्म सनातन हिन्दू राष्ट्र नेपालको नेपाल भन्ने नाराका साथमा अगाडि बढाएका छन्। त्यो नाराले चाहिँ उनलाई धेरै सहयोग पुगेको जस्तो भनौँ न नेपाल र नेपाल बाहिर रहेका नेपाली राजनीतिप्रति चासो राख्ने विज्ञहरू बताउँछन्।
अझ फेसबुक सामाजिक सञ्जालहरू के भन्दैछन् भने एक भोट दाईलाई एक भोट गाईलाई भन्दैछन्। अब दाई भन्नुको भन्दा चाहिँ
दाई भन्नाले चाहिँ
सुशील दा भनेर भन्छन् नि त, रामचन्द्र दा भनेर भन्छन् नि त। अब नेपाली काङ्ग्रेसमा चाहिँ यो दाई भन्ने परम्परा छ होइन। अब नेपाली काङ्ग्रेसको बारेमा पनि श्रोताहरूलाई बताउँ केही होइन। विक्रमसम्म 2006 सालमा चाहिँ नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाली प्रजातान्त्रिक काङ्ग्रेसको एकीकरणबाट चाहिँ नेपाली काङ्ग्रेस जन्मिएको हो। नेपालमा चाहिँ राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद स्थापना गर्ने नेपाली काङ्ग्रेसको चाहिँ उद्देश्य हो। मुख्य उद्देश्य अन्तर्गत वर्तमान अवस्थामा राष्ट्रिय लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय लोकतन्त्रात्मक राज्य बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक राजनीतिक तथा आर्थिक विकास गर्ने उद्देश्य बोकेको नेपाली काङ्ग्रेस सबैभन्दा पुरानो राजनीतिक दल हो र 2064 सालमा भएको संविधान सभाको चुनावमा नेपाली काङ्ग्रेसले प्रत्यक्षतर्फ 37 र समानुपातिकतर्फ 73 गरी 601 जम्मा 110 सिट जितेर चाहिँ दोस्रो ठूलो राजनीतिक दल भएको थियो। उसले समानुपातिकतर्फ खसेको कुल मतको 21.14% र प्रत्यक्षतर्फ 22.19% मत पाएको थियो र अहिले नेपाली काङ्ग्रेसको सभापति सुशील कोइराला छन् भने मुख्यालय सानेपा ललितपुरमा छ। आदर्श चाहिँ राष्ट्रिय लोकतन्त्र र समाजवाद भनिएको छ।
श्रोताहरू, हामी यो चुनावमा अहिले भाग लिइरहेका चारवटा पार्टी मुख्य पार्टीहरूको विषयमा हामी कुराकानी गरिरहेका छौँ। सुरुमा राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको बारेमा कुराकानी गऱ्यौँ र त्यसै गरी त्यसपछि नवीनजीले एउटा प्रसङ्ग उठाइहाल्नुभयो फेसबुकमा, यो एकदमै चर्चामा रहेको एक भोट दाईलाई एक भोट गाईलाई भन्ने रमाइलो प्रसङ्ग। त्यसपछि हामीले नेपाली काङ्ग्रेसको बारेमा थोरै जानकारी गरायौँ र त्यसपछि अब बाँकी रहेका अर्का ठूला दुई पार्टीहरू नेकपा एमाले र माओवादीको बारेमा पनि चर्चा गर्नेछौँ थोरै समयपछि। र अहिलेलाई भने अर्को एउटा गीत सुनाउन जाँदैछु यहाँ म तपाईँहरूका लागि। यो राजनीतिको कुरा गर्दा गर्दा अलिकति तपाईँहरूलाई अलिकति दिक्क लाग्न सक्छ, किन भन्दाखेरि अब राजनीतिको कुरा नगरी नहुने अवस्था छ, किन भन्दाखेरि नेपालमा चुनावी माहौल छ, सबै नेपालमा बच्चादेखि बुढासम्म सबैलाई चुनाव 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 भन्ने एउटा यो चुनावको ज्वरो चढेको छ र हामीलाई पनि स्वाभाविकै हो यो ज्वरोले छुनुमा कुनै आश्चर्य छैन। र अब भने म एउटा अर्को रमाइलो गीत यहाँनिर प्रस्तुत गर्दैछु। यो चुनावी माहौललाई एकैछिन बिर्सेर हामी यो रमाइलो गीत सुनौँ र मनोरञ्जन लिउँ। रमाइलो गीत म यस अर्थमा भनिरहेको छु श्रोताहरू, यो जङ्गे स्टाइल, तपाईँहरूले सुन्नुभएको थियो गङ्गे के अरे ग्याङ्गनम स्टाइल, र त्यसलाई डिजे एलेक्सले नेपालीमा ओपा जङ्गे स्टाइल भनेर निकाल्नु भएको छ होइन। त्यो गीत अहिलेलाई तपाईँहरू समक्ष म प्रस्तुत गर्दैछु, सुनौ यो गीत अहिलेलाई डिजे एलेक्सले रिमिक्स गर्नुभएको ओपा जङ्गे स्टाइल।
स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा, र कार्यक्रमको साथमा छौ
म सञ्जय
र म नवीन। हरेक आइतबार 36 देखि 37 सम्म आउने यो कार्यक्रम एडलाइटमा नेपाली भाषीहरूले चलाएको पहिलो कार्यक्रम हो भोइस अफ साङ्ग्रिला, र यो कार्यक्रममा हामी हरेक पक्षलाई समेट्छौँ। हामी जीवनका सातै रङलाई छोप्ने कोसिस गर्छौँ। हामी कला संस्कृतिका कुरा गर्छौँ, राजनीतिका कुरा गर्छौँ, अर्थका कुरा गर्छौँ, स्वास्थ्यका कुरा गर्छौँ, खेलकुदका कुरा गर्छौँ। सकेसम्म हामी जीवनका सातै रङलाई चाहिँ समावेश गरेर लिएर गएका छौँ। र श्रोताहरूलाई हामीले अघि पनि बताएका छौँ कि यतिखेर देश राजनीतिमय भएको छ, र देश मात्र होइन विदेशमा रहेका नेपाली समुदाय पनि राजनीतिमय भएका छन्, चुनावमय भएका छन्। अवश्य पनि तपाईँलाई, मलाई र हामीलाई देशमा के होला, अब चुनाव कसले जित्ला, चुनावमा के भइरहेको छ होला भनेर जिज्ञासा हुन सक्छ। त्यो जिज्ञासा मेट्नको लागि पनि हामी आएका छौँ। त्यति मात्र होइन, केही इतिहास पनि पल्टाउँदैछौँ, केही वर्तमान पनि पल्टाउँदैछौँ र केही भविष्यको बारेमा गरिएका आकलनहरूलाई पनि यहाँमा बताउँदैछौँ।
हजुर श्रोताहरू, चुनावको यो मङ्सिरको महिनाको सिरसिरे जाडोमा चुनावको रन्कोले सबैलाई नेपालमा छोएको छ। सबैजना चुनावको पूर्व सन्ध्यामा छन् र आचार संहिता मौन अवधि लागू भइसकेको छ नेपालमा। यति बेला हिजो राति शनिबार राति 12 बजेपछि कुनै पनि पार्टीहरूले प्रचार प्रसार र कुनै पनि किसिमले जनता समक्ष गएर भोट माग्न र आफ्नो पार्टीको प्रचार प्रसार गर्न पाउने छैनन् र त्यसै गरी कुनै पनि किसिमको आमसभा जुलुस गर्न पाउने छैनन्। यो हिजो राति अर्थात् शनिबार राति 12 बजेपछि लागू भएको यो मौन अवधि हो र यति हुँदाहुँदै सुरक्षा निकायले भने 15 मिनटमा यदि आवश्यक परेको खण्डमा 15 मिनटभित्रमा कुनै घटना भइहालेमा 15 मिनटभित्रमा तत्काल सुरक्षाकर्मी परिचालन गर्न सकिने गृहमन्त्रीले बताउनु भएको छ। यस सम्बन्धी म छोटो जानकारी यो बीबीसीबाट साभार गरिएको जानकारी म तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै कुनै पनि अप्रिय घटना भइहालेमा देशभरिका 10,000 मतदान केन्द्रमा आवश्यक परे 15 मिनटभित्रमै थप सुरक्षाकर्मी परिचालन गर्न सकिने गृहमन्त्री माधव घिमिरेले बताएका छन्। 3 सुरक्षा निकायले प्रत्येक मतदान केन्द्रमा 3-3 पटक सूक्ष्म अनुगमन गरेर हरेक केन्द्रको अलग अलग सुरक्षा योजना बनाएको उनले बताए। मंगलबार हुन लागेको चुनावमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी झण्डै 2,00,000 सुरक्षाकर्मी परिचालन गरिएकाले मतदान स्थलमा कुनै पनि किसिमको अप्रिय घटना हुनै नसक्ने गृहमन्त्री माधव घिमिरेले बताएका छन्। तर घटना भइहालेमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्षम रहेको उनले बताए। उनले भने हामीसँग 10,017 मतदान केन्द्रका 10,017 सुरक्षा योजनाहरू छन्। 15-20 मिनटको अन्तरालमा प्रत्येक केन्द्रमा थप जनशक्ति पठाउन सक्छौ। यति दरिलो गरी सुरक्षा व्यवस्था गरेका छौं कि हामीलाई थप मदत पठाउनु पर्ने स्थिति पनि आउँदैन। चुनावी सुरक्षा प्रयोजनको लागि परिचालक सेना, सशस्त्र तथा नेपाल प्रहरीले प्रत्येक मतदान केन्द्रको सूक्ष्म अनुगमन गरेर तयारी अवस्थामा बसेको उनले बताए। 3 सुरक्षा निकायले 3-3 पटकसम्म मतदान केन्द्रको सूक्ष्म अनुगमन गरेको पनि उनले उल्लेख गरे। प्रत्येक मतदान केन्द्रमा जाने गौडा कता छ, बाटो कहाँबाट छ अनि आवश्यक पर्यो भने मदद गर्ने जनशक्ति कहाँबाट पठाउन सकिन्छ, कस्ता कस्ता ठाउँमा छेकेर जनतालाई तर्साउन सकिन्छ, मतदान केन्द्रमा मदत प्रणाली के छ जस्ता सबै कुराको सूक्ष्म ढंगले अध्ययन गरेर त्यस तयार गरिएको अवस्था छ। गृहमन्त्री घिमिरेले भने चुनाव बहिष्कारमा लागेका समूहको बन्द हडतालका दौरान केही हिंसात्मक घटनाका खबरमाझ उनको सो भनाई आएको हो। अर्को प्रसंगमा निर्वाचनको बेला बुथ कब्जा वा कुनै उम्मेद्वारको पक्षमा एक छापे मत खसाउने कल्पना समेत नगर्न दलहरूलाई गृहमन्त्रीले चेतावनी दिएका छन्।
अवश्य पनि हामीले अघि पार्टीका कुराहरू गरिरहेका थियौँ, को पार्टी कस्तो के गरिरहेका छन् यी पार्टीहरूले विगत वर्तमान र केही भविष्यका आकलनहरू गरेका थियौँ। यसै क्रममा चाहिँ अब मैले जोड्न चाहे नेकपा एमाले, जो पनि अहिले नेपालको राजनीतिको एउटा शक्ति पनि हो, र यसले चाहिँ मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शन सिद्धान्त मानेको छ र आफूलाई नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने मान्ने यो पार्टीले सामन्तवाद, दलाल, नोकरशाह, पुँजीवाद र साम्राज्यवादी शोषण विरूद्ध लड्दै समाजवाद स्थापना गर्ने आफ्नो उद्देश्य रहेको चाहिँ बताउँछ। र तत्कालीन महासचिव मदन कुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई यो जनवाद मार्फत चाहिँ न्यायपूर्ण, समानता युक्त र समृद्ध नेपाल स्थापना गर्न सकिने एमालेको ठहर छ। र मनमोहन अधिकारको नेतृत्वमा बनेको एमाले 9 महिने सरकारमा पहिलो वामपन्थी सरकार रहेको थियो र 4 वर्षपछि र साथसाथै 2054 सालमा चाहिँ फागुनमा चाहिँ पार्टी विभाजन भएको थियो र त्यसको 4 वर्षपछि फेरि नेकपा एमाले र वामदेव गौतमको नेतृत्व गरेको नेकपा माले बीच चाहिँ एकता भएको थियो र 2064 सालको संविधानमा भने यो पहिलेको भन्दा एक स्थान तल झर्दै तेस्रो राजनीतिक शक्ति भएको थियो नेपालमा चाहिँ। संविधान सभाको चुनावमा नेकपा एमाले प्रत्यक्षतर्फ 33 र सामान्युपातिकतर्फ 70 सिट जितेको थियो। उसले प्रत्यक्षतर्फ 21.63 र सामानुपातिकतर्फ 20.22% मत पाएको थियो र अहिले तत्कालीन अध्यक्ष झलनाथ खनाल हुनुहुन्छ भने मुख्यालय चाहिँ बल्कु काठमाडौँमा रहेको छ र अहिले पनि राजनीतिक दलहरूले दलभन्दा पनि विश्लेषकहरूले चाहिँ के आकलन गरेका छन् भने चार शक्ति मध्ये नेकपा एमाले पनि त्यो चार शक्तिभित्र पर्छ भन्ने आकलन गरेका छन्। अब मत परिणामले देखाउनेछ आगामी दिन कस्तो हुन्छ भनेर र यसैसँग जोड्न चाहिँ अर्को एउटा उदाउ एउटा स्थापना भइसकेको पार्टी रहेको छ, शक्ति केन्द्रमा रहिसकेको पार्टी छ, मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद भनेर हिँड्छ र माओवादलाई आफ्नो मार्ग निर्देशन सिद्धान्त मान्ने पार्टी चाहिँ 2065 नेकपा माओवादीको गठन 2051 सालमा भएको हो। नामका हिसाबले चाहिँ 2051 सालमा गठन भए पनि 2006 सालमा चाहिँ स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको एउटा धारा हो। नेपाल कम्युनिष्ट पार्टी आन्दोलनमा भएको टुटफुट र विभाजन श्रृङ्खला रूपमा यो पार्टीको जन्म भएको पाइन्छ। यसको लक्ष्य नेपालमा समाजवाद र साम्यवाद स्थापना गर्नु हो र 2010 जनयुद्ध अन्त्यसँगै नेपालमा भएको 2064 सालमा भएको संविधान सभाको चुनावमा यो पार्टी सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको थियो र गणतन्त्र स्थापनापछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पहिलो गणतान्त्रिक सरकार बन्यो भने तत्कालीन अध्यक्ष डाक्टर बाबुराम भट्टराई गणतन्त्र नेपालको चौथो प्रधानमन्त्री बनेका थिए र त्यसपछि पनि पार्टी विभाजन भएको छ। 2065 सालमा नेकपा माओवादी र नेकपा एकता केन्द्र बीच पनि एकता भएको छ र भने अहिले माओवादी फुटेपछि माओवादीमा रहेको ठूलो शक्ति वैद्यपछि चाहिँ बाहिर रहेको छ, अझै पनि चुनाव बहिष्कारमा रहेको छ, यसले गर्दा पनि माओवादीलाई केही धक्का लाग्छ भनेर विश्लेषकहरूले बताएका छन् र अध्यक्ष चाहिँ यसको पुष्प कमल दाहाल प्रचण्ड रहेका छन् भने मुख्यालय पेरिस डाँडा कोटेश्वरमा रहेको छ। मार्ग निर्देशिका सिद्धान्त चाहिँ मार्क्सवाद लेनिनवाद र माओवाद रहेको छ र मार्क्सवाद सिद्धान्त एमालेको चाहिँ मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीयवाद रहेको छ भने नेपाली काङ्ग्रेसको रहेको छ राष्ट्रिय प्रजा लोकतन्त्र राष्ट्रियता र समाजवाद रहेको छ। त्यसै गरी
हजुर श्रोताहरू हामी कार्यक्रम भोइस अफ साङ्गिलामा छौँ र यति बेला हामी चुनावको एकदमै यो चर्को माहौलमा भनौँ न नेपालको चुनावको चुनावी चर्को माहौलमा हामी पनि हल्का चर्की चर्की कुराकानी गरिरहेका छौँ। तपाईँहरूलाई नेपालमा हुन लागेको चुनावको बारेमा जानकारी गराउँदैछौँ र नेपालमा अहिले मुख्य रूपमा चुनावमा सहभागी चार दलको बारेमा हामीले छोटकरीमा तपाईँहरूलाई जानकारी गरायौँ र नवीनजी तपाईँले यो माओवादीको कुराकानी गर्दै हुनुहुन्थ्यो माओवादीको यो 2051-52 सालतिर स्थापना भएर 10 वर्षे जनयुद्ध गरेर लगभग 17,000 मान्छेको ज्यान गइसकेपछि उनीहरू यदि यसरी नै भोट माग्न आउनु थियो भनेदेखि होइन उनीहरूले त्यति बेला नै किन सोचेनन् होला?
कस्तो छ भने अस्तिको एउटा मैले भिडियो हेरेको थिएँ गगन थापाको कपनमा गरिएको भाषण थियो। गगन थापाले त्यहाँ के भनेका थिए भने मैले भन्नुभन्दा पनि गगन थापाले के भनेका थिए भने त्यहाँ 10 वर्ष जनयुद्ध गरेर 17,000 नेपालीहरूको ज्यान गइसकेपछि अब नेकपा माओवादी चाहिँ अहिले एकीकृत नेकपा माओवादी चाहिँ बन्दुकको राजनीति छोडेर ब्यालेटमा आएको अवस्था छ। यसले चाहिँ के देखाउन चाहन्छ भने नेपालका राजनीतिक दलहरू चाहिँ शक्ति केन्द्रमा बस्नको लागि रुचाउन चाहन्छन्, शक्ति सञ्चय गर्न चाहन्छन् र राष्ट्रभन्दा पनि एउटा मैले माओवादीको मात्र कुरा गरेको छैन, हरेक पार्टीहरूले चाहिँ सत्ताको लागि सत्ता र कुर्सीको लागि कुर्ची मोहको राजनीति गरेको पाइन्छ। चाहे कम्युनिष्ट पार्टीहरू हुन् चाहे त्यो लोकतान्त्रिक पार्टीहरू हुन् होइन, तिनीहरूले चाहिँ कतै कतै शक्ति लाँदेर एकात्मक प्रणाली अप्नाउन पाए हुन्थ्यो कि भन्ने त्यो भित्री पार्टीहरूमा चाहिँ देख्छु मैले चाहिँ। र यो चाहिँ माओवादीको 10 वर्ष जनयुद्धले पनि के देखाएको छ भने एउटा काम चाहिँ गरेको छ, जुन गाउँ गाउँमा चाहिँ एउटा चेतनाको विकास अभिवृद्धि गरेको छ, तर त्यो भन्दै गर्दा 17,000 नेपालीको ज्यान गएको कुरा चाहिँ हामीले बिर्सिनु हुँदैन र त्यो भय अवस्था थियो त्यतिखेर चाहिँ। अब तपाईँको विदेशमा बस्नेहरू चाहिँ गाउँघरमा के भएको छ भन्दा दिनरात छटपटाइरहेका हुन्थे भने यता होइन त्यस्तो अवस्था थियो, बाहिर हिँडडुल गर्न गाह्रो थियो 10 वर्ष जनयुद्धमा होइन। अब हामीले पनि कहाली लाग्दा ती घटनाहरू सम्झिँदा आज पनि ज्यान श्रृङ्ग हुन्छ र त्यति हुँदा हुँदै पनि अहिले चाहिँ अब पुष्पकमल दाहाल हिसिलायमीका विभिन्न प्रकरणहरू बाहिर आएका छन् होइन। अब विभिन्न पार्टीमा चाहिँ अब 10 वर्ष जनयुद्ध गरेर सर्वहाराका हामी नेतृत्वकर्ता हौँ भनेर भन्दा पनि अहिले उहाँहरूको विलास सय जीवन देख्दा चाहिँ जनताहरू चाहिँ अहिले ती राजनीतिक दलहरूप्रति एक खालको वितृष्णा जागेको छ. सबै आएर के गरे त, काङ्ग्रेस आएर के गरे, एमाले आएर के गरे, माओवादी आएर के गर्यो त भनेर चाहिँ त्यो वितृष्णा जागेको छ.
जनताहरूले यति बेला एउटै उखान सम्झिरहेका छन् होला जस्तो लाग्यो मलाई, जति जोगी आए पनि कानै छिरेका भने जस्तो.
अझै के भन्नुहुन्छ भने चुनावमा भोट हाल्न त मन थिएन कि, तर पनि बाध्यता हो, बाध्यताले हामी भोट हाल्दैछौँ किनभने यसले गर्दा नराम्रा मान्छे भित्रबाट एउटा राम्रो मान्छे, नराम्राको राम्रो खोजेर हामीले पठाउँदैछौँ भनेर विभिन्न भिडियोहरू हामीले युट्युबमा हेऱ्यौँ.
त्यसै गरी अस्ति बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले लिएको इन्टरभ्यू पनि मैले सुनेको थिएँ, पुष्पकमल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको. र उनले एउटा प्रश्न के सोधेका थिए भन्दाखेरि, जुन वैचारिक धारमा उनीहरू भनौँ न माओवादी अहिले चाहिँ छुटिएर वैद्य पक्ष एकातिर भएको छ भने प्रचण्ड पक्ष एकातिर भएको छ, र दस वर्षसम्म वैद्य पक्षकै विचारधारामा माओवादी चल्यो, तर अहिले पछिल्लो समयमा आएर विगत एक दुई वर्षभित्रमा उनीहरू चाहिँ वैचारिक
ध्रुवीकरण
आयो, तर त्यसमा वैचारिक ध्रुवीकरण आउनुमा चाहिँ वैद्य पावरमा हुन चाहन्थे या प्रचण्ड पावरमा हुन चाहन्थे?
त्यो चाहिँ एउटा रहस्यको कुरा नै छ. तर के देखियो भने शक्ति केन्द्रमा चाहिँ अहिले अध्यक्ष पुष्पकमल प्रचण्ड नै, पुष्पकमल दाल नै रहेको अवस्था छ. अब तपाईँको 64 सालको निर्वाचनपछि अहिले जुन पार्टीको लिडरसिपमा पनि प्रचण्ड बसिरहे र मनवैद्य किरणको त्यति भूमिका पनि देखिएन, र साथसाथै के आयो भने विभिन्न प्रकरणहरू आए त्यहाँनिर तपाईँको लडाकुको समायोजनका कुराहरू, अनि आएर चाहिँ जनताको जुन कब्जा गरिएका विभिन्न सम्पत्तिहरू थिए तिनी फर्काउने कुराहरू, यी कुराहरूमा चाहिँ ध्रुवीकरण आएर र पार्टीको पार्टीभित्र पनि एउटा के पङ्क्ति निस्क्यो भने यसरी हामी चाहिँ विलासी जीवन बिताउन हुँदैन, अब प्रचण्ड चाहिँ रूपमाङ्गत कटुवालको प्रकरणबाट यहाँसम्म हेर्दा र प्रधानमन्त्री बनिसकेपछि त्यो विलासी जीवन बिताउँदाका यी कुराहरू, थुप्रै कुराहरूमा चाहिँ मतभेद देखियो प्रचण्ड र वैद्य किरणमा चाहिँ. त्यस कारणले गर्दा पनि एउटा ध्रुवीकरण आयो र पार्टी विभाजन भयो, पार्टी विभाजन भएर एउटा हिस्सा नै बाहिर आएको छ, करिब 100
भन्दा बढी सभासदहरू वैद्य पक्षमा रहेका छन्, र यो अवस्थामा माओवादीलाई निकै ठूलो झड्का लाग्न सक्छ यो चुनावमा.
अवश्य पनि राजनीतिक विश्लेषकहरू के भन्छन्, हामीले सिधै यो हुन सक्छ भनेर हामीले भन्न सकिँदैन, किनभने
सक्छ भन्ने एउटा आकलन गर्न चाहिँ गरेका छन् विभिन्न पत्रकारहरूदेखि लिएर राजनीतिज्ञविदहरूले पनि यो आकलन गरिसकेका छन्. यति बेला चाहिँ माओवादीलाई चाहिँ अलिकति चुनावमा चाहिँ केही गाह्रो पर्न सक्छ, किन भन्दाखेरि वैद्य पक्षले 100 भन्दा बढी सांसद लिएर भनौँ न उनी बाहिरिएका छन्, चुनावभन्दा बाहिर छन्, र माओवादी प्रचण्ड पक्ष चाहिँ यति बेला चुनावमा छ. श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेट 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म हामी तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ. र आज हामी विशेष गरी नेपालमा पर्सि अर्थात् मङ्सिर 4 गते हुन गइरहेको चुनावको बारेमा हामी कुराकानी गर्दैछौँ, र चुनावी कुराकानी गर्दा गर्दै नेपालका विभिन्न राजनीतिक दलहरूको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ, चर्चा गऱ्यौँ. र श्रोताहरू, तपाईँहरूलाई जानकारी नै छ तपाईँहरू नेपाली राजनीति र नेपालप्रति प्रत्यक्ष सरोकार राख्नुहुन्छ, किनभने चाहे तपाईँ विश्वको कुनै पनि कुनामा बस्नुहोस्, नेपाल र नेपाली प्रतिको, नेपाल आमाप्रतिको तपाईँहरूको माया सद्भाव कहिले पनि टुट्दैन, किनभने त्यो टुट्न पनि हुँदैन, किनभने हामी कर्मभूमि जहाँ बनाए पनि मातृभूमि नेपाल हो, र नेपाली र नेपाल जनता नेपाल र नेपाली जनताको सधैँ उन्नति र प्रगतिको हामी अपेक्षा र कामना राख्नुपर्दछ, र त्यही अनुसार आफ्नो तह तप्का जहाँबाट जसले जति सक्दछ त्यही अनुसारको हामीले काम गर्नुपर्दछ र आफ्नो देश नेपालको उन्नतिका लागि.
अवश्य पनि यो मन त मेरो नेपाली हो, जहाँ गए पनि जसो गरे पनि होइन, जतासुकै लैजाउँ मलाई, यो मन त मेरो नेपाली हो. र यतिखेर हामी कुरा गरिरहेका छौँ चुनाव विशेष अभियानको बारेमा चाहिँ. नेपालमा मङ्सिर 4 गते चुनाव हुँदैछ, मात्र 2 दिन बाँकी छ र 6 गते परिणाम बाहिर आइसकेको हुन्छ. र अर्को कार्यक्रममा चाहिँ हामीले को कोले के जिते, को कोले हारे, कस्तो भयो त चुनाव भनेर बताउनेछौँ अर्को कार्यक्रममा चाहिँ. र अहिले चाहिँ हामी चुनाव कसरी हुँदैछ त के हुँदैछ, विभिन्न जिल्लामा कस्तो छ अवस्था, यी कुरा अझै बताउनेछौँ. अहिलेलाई चाहिँ हामी लाग्न चाहन्छौँ
एउटा छोटो गीत भन्दा पनि एउटा म एउटा सानो ट्रेलर यहाँनिर प्रस्तुत गर्दैछु श्रोताहरूको लागि.
म सानैदेखि हसेर बसेर होला यो लभ इमोसन रिलेसनसिप जस्तो कुराहरूमा विश्वासै लाग्दैन।
अनि हामी आई मिन फ्रेन्ड्स, फ्रेन्डसिप पनि त एउटा रिलेसनसिप नै हो। केटी भनेको छ नि क्युट हुनुपर्छ के, हट त उसिनेको आलु पनि हुन्छ।
इस केटी भनेको हटै हुनुपर्छ, क्युट त हप्पी पनि हुन्छ।
यति ठुलो प्र्याङ्क, त्यो पनि आफ्नै साथीमाथि।
हरेक कथाको एउटा अन्त्य हुन्छ, तर हाम्रो जिन्दगीमा हरेक अन्त नै एउटा नयाँ कथाको सुरुवात हो।
मलाई त्यो हप्पा केटले तँलाई बाल देला जस्तो लागेन, हेर्दै त्यसको बोयफ्रेन्ड छ जस्तो छ।
खाली पोस्टमा त जसले पनि गोल हान्छ बुझिस्, जसले गोलकिपर भए पोस्टमा गोल हान्छ नि, त्यही नै हो रियल प्लेयर।
हजुर श्रोताहरू, भर्खरै प्रस्तुत यो अडियो ट्रेलर थियो चलचित्र हस्टेलको। चलचित्र हस्टेल यो भदौ गत भदौमा रिलिज भएको थियो नेपालमा, र अहिलेसम्म पनि उत्तिकै उत्साहका साथ प्रदर्शन भइरहेको छ। भन्नुपर्दाखेरि हस्टेल चलचित्र यस वर्षको हिट चलचित्रको मा गनिन्छ, र यो चलचित्र तपाईँहरूको सहर एडिलेडमा पनि चाँडै अर्थात् डिसेम्बरको फर्स्ट विकतिर हामी तपाईँहरूका लागि प्रस्तुत गर्दैछौँ। तपाईँहरू यदि हेर्न चाहनुहुन्छ भनेदेखि यो भोइस अफ साङ्गीला सुन्दै गर्नुहोला। अर्को हप्ता हामी यसको बारेमा विस्तृत रूपमा जानकारी गराउनेछौँ। चलचित्र हस्टेल एडिलेडमा शीघ्र प्रदर्शन हुँदैछ, र
अवश्य पनि सिनेनगरीमा चाहिँ नेपालमा मात्र होइन विदेशी नेपाली समुदायमा पनि चर्चा पाएको यो सुनिल रावलको चाहिँ निर्देशनमा बनेको होस्टेल चलचित्रले तपाईँको स्कुलको जीवन, कलेजको जीवन र ती होस्टेलका यादहरूलाई चाहिँ फेरि स्मरण गराउनेछ, फेरि ती यादहरूमा चाहिँ तपाईँ डुब्नुहुनेछ। एडलाइडमा चाहिँ कमिङ सोन छिट्टै आउँदैछ, र हामीले यसको बारेमा विस्तृत रूपमा हाम्रो फेसबुकमा पनि पोस्ट गर्नेछौँ, र अन्य जानकारी पनि दिनेछौँ, हामीले कम्युनिटी नोटिसबाट पनि जानकारी दिनेछौँ। र यो फिल्म हेर्न चाहिँ नछुटाउनुहोस्, किनभने तपाईँले फेरि ती विगतका पाहनाहरूलाई फेरि पल्टाउनुहुनेछ, ती सँगै
तपाईँका स्कुलले जीवनहरू तपाईँहरूलाई एउटा फेरि मानसपटलमा तपाईँहरूलाई आफ्नो स्कुलमा हुँदाखेरि, या तपाईँ यदि हस्टेल बस्नु भएको थियो भनेदेखि तपाईँको हस्टेलका त्यही बितेका पल, र यदि तपाईँ हस्टेल बस्नु भएको थिएन भने पनि, छात्रावास बस्नु भएको थिएन भने पनि, तपाईँलाई होस्टेलमा अर्थात् छात्रावासमा बस्दाखेरि कस्तो किसिमको वातावरण हुन्छ, र कस्तो किसिमको त्यहाँ वातावरणमा विद्यार्थीहरू छात्रावासमा बसेर तिनीहरूको स्कुलले जीवन बिताउँछन् भन्ने कुरा पनि यस चलचित्रबाट छर्लङ हुनेछ तपाईँहरू। हस्टेल फिल्म यो अर्थात्
त्यति मात्र होइन सञ्जयजी, होस्टेलको मात्र कुरा छैन त्यसमा, चाहिँ तपाईँको लभ, एफेक्सन, एट्र्याक्सनको कुरा, जुन कलेज स्कुलमा हुँदा हाम्रो एफेक्सन हुन्छ, एट्र्याक्सन हुन्छ होइन, ती कुराहरूको बारेमा पनि समावेश गरिएको छ। स्कुली जीवनको समग्र कलेज जीवनको बारेमा चाहिँ कुरा गरिएको छ, हामी कसरी बस्छौँ त कलेजमा, बङ्क गर्ने कुराहरूबाट लिएर होइन, स्कुल कलेजमा हुँदा चाहिँ सकेसम्म साथीलाई चाहिँ जिस्काएको छ, बसेको छ, सरहरूलाईसम्म जिस्काएको छ, ती सबै घटनाहरूलाई चाहिँ एउटा पस्केर माझेर चाहिँ निकालिएको चलचित्र एकदमै
नवीनजीले भने जस्तै, जस्तो अब भनौँ न स्कुलले जीवनमा हुँदाखेरि अलिकति भनौँ न जिस्किने, टिचरहरूलाई जिस्क्याउनेदेखि लिएर आफ्नो साथीभाइहरूसम्म जिस्किने गर्ने काम मैले गरेन भनेर भन्ने एकजना पनि कोही अगाडि निस्कियो भने त्यो चाहिँ महानै व्यक्ति गनिन्छ होला। किन भन्दाखेरि ती भनेका हाम्रो जीवनका रेगुलर एउटा पाटाहरू थिए, जहाँ हामी स्कुलले जीवनमा हुँदाखेरि गर्ने हाम्रा क्रियाकलापहरू, जुन चाहिँ एउटा टिन एजको चञ्चलेपना हुन्छ नि, त्यो चाहिँ यो हस्टेल मुभीमा देखाइएको छ। र हस्टेल मुभीको कुरा गर्नुपर्दाखेरि यसमा तीनटा कलाकार जो चाहिँ उनीहरूका अभिभावक नेपाली कला क्षेत्रमा, नेपाली चलचित्र क्षेत्रमा नै लामो समयदेखि लागिरहेका का छोराहरू नै यस फिल्मका मुख्य पात्रहरू छन्। जस्तो टिका पहाडीका छोरा छन् यसमा,
गौरव पहाडी,
र त्यसै गरी भुवन केसीका छोरा अनमोल केसी, र त्यसै गरी शोभित बस्ने नेपालका एकदमै चर्चित निर्देशक निर्माता पनि हुनुहुने र उनका छोरा सलोन बस्नेत तीनजना यिनीहरू नेपालका चलचित्र क्षेत्रमा लागिरहेका दिग्गजहरूका छोराहरू यस फिल्ममा कलाकार रहेका छन् पहिलोचोटि पर्दामा देखिरहेका छन्।
साथै यसमा अभिनेत्री चाहिँ प्रकृति श्रेष्ठ हुनुहुन्छ, उहाँ चाहिँ एकदमै अहिलेको मोडलिङ क्षेत्रमा चर्चाको विषय बन्नुभएको छ। उहाँ चाहिँ यहीँ होस्टेल फिल्मबाट उदाउनु भएको छ भने अहिले होस्टेल फिल्मबाट अहिलेको अवधिमा हेऱ्यो भने प्रकृति श्रेष्ठको उचाइ चाहिँ धेरै माथि गइसकेको छ। जस्तै नम्रता श्रेष्ठले चाहिँ छोटो अवधिमा एउटा चर्चाको शिखर चुम्नु भएको थियो, त्यसै गरी प्रकृति श्रेष्ठले पनि एउटा शिखर चाहिँ चुम्नु भएको छ।
हजुर श्रोताहरू, हामी चुनावीका कुराकानी गर्दा गर्दै बीचमा हस्टेल, नेपाली फिल्म हस्टेलको कुराकानी गऱ्यौँ। किन भन्दाखेरि यो हस्टेल फिल्म एडिलेडमा चाँडै लाग्दैछ, चाँडै प्रदर्शन हुँदैछ र तपाईँहरू यो हस्टेल फिल्म हेर्ने मौका नगुमाउनुहोस् भन्नका लागि मात्रै हामी यो कुराकानी गरिरहेका थियौँ। अहिलेलाई भने अर्को गीत यहाँनिर प्रस्तुत गर्दैछौँ। चलचित्र हस्टेलकै रहेको छ, आधा रातमा उठे म। यो बिल्कुलै एकदमै फनी गीत छ, तपाईँहरूलाई अहिलेलाई राख्दैछौँ यो गीत कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। यो रमाइलो गीतपछि
पुनः
श्रोताहरू, यो गीतकै अंश थियो, मैले बिचमा कोही पनि बोलेको छैन यहाँ स्टुडियोमा। गीत सकिँदा नसकिँदै म बिचमा बोल्न पुगेँ, तर केही छैन। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एयरलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ। र आजको हाम्रो कार्यक्रम रहेको छ चुनाव विशेष। चुनाव नेपालमा पर्सि मङ्गलबार अर्थात् मङ्सिर 4 गते संविधान सभाका लागि हुँदैछ, संविधान सभाका लागि हुँदैछ र यसबाट निर्वाचित भएका सभासदहरू गएर नेपालको संविधान, नयाँ संविधान निर्माणका लागि उनीहरूले काम गर्नेछन्, कसरत गर्नेछन्। र श्रोताहरू, तपाईँहरूलाई थाहै छ, 4-5 वर्ष अगाडि पनि संविधान सभाको निर्वाचन भएको थियो र त्यति बेला संविधान सभामा पुगेका सबै पार्टीहरूले संविधान निर्माण गर्न नसकेर यो चुनाव पर्सि हुन गइरहेको चुनाव, मङ्सिर 4 गते हुन गइरहेको चुनाव संविधान सभाकै लागि दोस्रो चुनाव हो। योभन्दा अगाडि एकचोटि चुनावको मिति पनि तोकिएको थियो, तर त्यो चुनाव हुन भनौँ न त्यो कुनै पनि एउटा प्रक्रिया नपुगेको हुनाले त्यो फेरि त्यसलाई क्यान्सल गरेर यसलाई फेरि अगाडि सारिएको थियो र यति बेला यो चुनाव चाहिँ हुने निश्चित भइसकेको छ। किन भन्दाखेरि सबै चुनावी प्रक्रियाहरू पुरा भएर चुनाव आचार संहिता समेत लागू भइसकेको छ र अब दुई दिनभित्रमा नेपाली जनताहरूले संविधान सभाका लागि संविधान निर्माणका लागि सभासदहरू चुनेर संविधान सभामा पठाउनेछन्।
अवश्य पनि दुई दिन बाँकी छ र मतदाताहरूले कसलाई भोट हाल्छन् र त उनीहरूकै भनाइ र उनीहरूकै शब्दमा हामीले चाहिँ विभिन्न व्यक्तिहरूलाई सोधेका थियौँ र उनीहरूले के गर्दै हुनुहुन्छ त मत कस्ता मतदातालाई चाहिँ भोट हाल्नुहुन्छ त भनेर सोधेका थियौँ। अमृता बस्नेतले चाहिँ भन्नुहुन्छ सबै राजनीतिक दल तिनका काम र उम्मेद्वारलाई उम्मेद्वारको व्यवहार एउटै पाए भोट हाल्नुपर्छ भन्ने हुँदाहुँदै पनि कस्तो उम्मेद्वार छान्ने भन्नेमा म अझै अन्यलमै छु। हामी नेपाल बनाउन चाहन्छौँ, हरेक दलले अवसर पाएका हुन् तर काम गर्न सकेका छैनन्। भोट दिँदा आफ्नो स्वार्थभन्दा माथि उठेर कुन पार्टीमा लागेर हिँडेको भए पनि समग्र देशको काम गर्ने मान्छे छान्नुपर्छ भन्ने मलाई लागेको छ। त्यसैले सम्पूर्ण देशलाई एउटा परिवारकै रूपमा हेरेर काम गर्ने व्यक्ति म खोजिरहेको छु भन्नुहुन्छ। त्यसै गरी सूर्य भट्टराई भन्नुहुन्छ म पनि कसलाई भोट दिने भनेर उम्मेद्वार छानिसकेको छैन तर मैले खोजेको जस्तो व्यक्ति नजिक पुगेको छु। म चाहिँ स्थानीय व्यक्तिलाई नै हेर्छु। यसपटक पहिला यो क्षेत्र काम गरेका व्यक्ति नै मेरो रोजाइमा पर्छन्। पहिलादेखि मेरो निर्वाचन क्षेत्रका विभिन्न पदमा बसेर काम गरेका व्यक्तिलाई मौका दिइयो भने पूरा नभएका काम पनि पूरा हुन्छन् भन्ने लागेको छ। स्थानीय जल जमिनसँग परिचित मौका दियो भने राम्रो काम गर्छन् भन्ने आशा र विश्वास लागेको छ भनेर चाहिँ भन्नुहुन्छ सूर्य भट्टराईले। र अब पनि हामी लाग्न चाहन्छौँ कार्यक्रमको अन्त्यतर्फ छौँ। अब हामी फेसबुक ट्विटर अपडेटमा लाग्न चाहन्छौँ। यो निर्वाचनको कुरा छोडेर केही निर्वाचनका कुराहरू पनि फेसबुक ट्विटर अपडेटमा आउनेछन् र सञ्जयजी सुरु गर्दै हुन्छ फेसबुक ट्विटर अपडेट।
हजुर श्रोताहरू, आजको फेसबुक ट्विटर अपडेटमा बाबा अनिलले लेखेका छन् दाजुले नुन माग्यो भाइले तस्करी गरम पो भन्छ बा। दाजु नेपालमा भाइ अमेरिकामा। विदेशमा भएका साथी सामान मगाइन्थ्यो, आफू भारतमा छु, साथीहरू नुन पो मगाउँछन् बा, यो के भएको?
अवश्य पनि यो नुनको विषयमा अहिले नै नुनले चाहिँ आकाशित मूल्य भएको छ र म चाहिँ एउटा जोड्न चाहेँ। रविन्द्र मिश्रले भन्नुहुन्छ गलत बाटोमा हिँडेकाले अहलाई त्यागेर सही बाटोमा समाएनन् भने ती कहिले गन्तव्यमा पुग्ने छैनन्। निरर्थक यात्रा गर्दा गर्दै तिनको लीला समाप्त हुनेछ भनेर रविन्द्र मिश्र भन्नुहुन्छ।
त्यसै गरी प्रकाश तिमलसेना आफ्नो स्ट्याटस यसरी लेख्छन् आफै भोट हाल्ने तर फेरि उही नेतालाई गाली गर्ने बानी सुधारौं, हाम्रालाई होइन राम्रा उम्मेद्वारलाई भोट हालौं र भोट हालेकोमा गर्व गरौं।
त्यसै गरी गगन थापा भन्छन् राजनीति जनताको सेवा गर्ने हो भनी क्रियाशील राजनीतिक दलहरूलाई म जनताको हितलाई सर्वोपरि राख्दै नेपाल बन्द जस्ता क्रियाकलापहरू नगर्न आग्रह गर्दछु भनेर गगन थापा भन्छन्।
र यसै गरी गौतम सरिन अलिकति साहित्यिक भाषामा लेख्छन् मेरो त प्रत्यक्षतर्फ पनि तिमी, समानुपातिकतर्फ पनि तिमी नै, यो मनको सत्ता तिम्रै हो पक्का।
तीर्थ कैरेला भन्छन् हनुमान पत्रकारिता, अनुमान पत्रकारिता, बेइमान पत्रकारिता र विवरण पत्रकारिता चाहिँ चर्को भो, अध्ययन र विश्लेषण पत्रकारिता कम भो भन्ने सर्वसाधारणको गुनासो सुन्नु पर्ला कि नपर्ला भनेर तीर्थ कैरेला संचारकर्मीले भन्छन्।
त्यसै गरी नेपाल डायरीको अर्को आफ्नो स्ट्याटस रहेको छ दो बाटोमा बम बारूद राखेर रा, सर्वसाधारण आतंकित पार्ने, यात्रु बसमा आगो लगाउने राजनीतिक दल हुन्छ कि आतंककारी या अपराधिक गिरोह, कमरेड किरण जवाफ देऊ।
त्यसै गरी प्रतिमा बास्कोटा भन्छन् छिमेकी मुलुकमा बसेर विद्युतीय संचार माध्यम हेर्दा लाग्छ आफ्नो मुलुक बयम बयम भएको छ, कुनै जिल्ला बाँकी छैनन् होला बम राख्नलाई, सवारी साधन आगजनी त सामान्य जस्तै भयो, मुलुक फेरि द्वन्द्वको चपेटामा जाला जस्तो लाग्छ।
त्यसै गरी बिनु सुवेदी भन्छन् श्रीमतीका असल पति बन्न ल्याकत नराख्नेहरू राष्ट्रपति बन्ने सपना पो राख्दै रहेछन्, महोदय घरभन्दा देश चलाउन पो गाह्रो छ।
टीका विष्ट भन्छन् वैद्य माओवादीले उठाएका मुद्दा सही थिए र छन्, आफ्ना मुद्दा अडिक रहेर चुनावलाई सफल बनाउनतिर लागेमा नै इज्जत रहला, देश चुनावमय भइरहेको छ, जताततै उत्साह छ, वैद्यजी कसैलाई जिताउन या हराउन छ भने त्यसैमा लाग, तर चुनाव बहिष्कार तिम्रो कदमले घाउ तिम्रै खुट्टामा लाग्नेछ।
त्यसै गरी सुप्रसिद्ध गायक अमृत गुरुङ भन्छन् धान रोप्ने जेठ असार र धान काट्ने भित्र्याउने कार्तिक मङ्सिरमा बन्द आह्वान गर्नेहरू किसान विरोधी हुन्।
त्यसै गरी विमर पोखरेल भन्छन् दशैं र तिहार भन्दा पनि ठूलो पर्व वैद्य बा पर्वको सबैलाई हार्दिक मंगलमय शुभकामना भन्छन्।
त्यसै गरी राधे खतिवडा लेख्दछन् पहिले रोल्पा रुकुममा बम फेला परेको खबर सुन्दा चितवनमा बस्ने मलाई असाध्यै डर लाग्थ्यो, तर आज भोलि घर छेउकै चोक बजारमा बम भेटिँदा खासै डर लाग्न छाडेको छ, युद्धकालमा हुर्किएको मेरो जीवनको अनुभव यस्तै भयो, राधे खतिवडा।
र अन्त्यमा आदर्श प्रधान भन्छन् बिहानदेखि वैद्य बाका कार्यकर्ताहरूले विरोध उत्सव मनाइरहेका छन्, तोडफोडमा कुनै कसुर छाडेका छैनन्, सरकारले कहिलेसम्म क्षतिपूर्ति दिने, खै बरु आफ्नो सुरक्षा आफै गर पो लाग्यो त मलाई।
हजुर श्रोताहरू, यहाँ आजको फेसबुक ट्विटर अपडेटका साथ साथमा आजका लागि हामी कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। यति बेला स्टुडियोको घडीमा 7:27 गइसकेको छ र जाँदा जाँदै तपाईँहरूलाई हामी मौसम सम्बन्धी जानकारी पनि गराइहाल्न चाहन्छौँ। र आजको तापक्रम थियो 26°C र अहिलेको तापक्रम 14° रहेको छ र आज रातिको तापक्रम 14° रहने र भोलिको अधिकतम 31 र न्यूनतम 14 रहने र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा मौसम सफा रहने र भोलि पनि प्राय सबै भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान सूर्योदय बिहान ठिक 6 बजे हुनेछ र सूर्यास्त साँझ ठिक 8 बजे हुनेछ भनेर हाम्रा खगेन्द्र सहकर्मी मित्र खगेन्द्र खतिवडाले हामीलाई मेसेज पठाउनु भएको छ। धन्यवाद खगेन्द्र खतिवडाजी। र जाँदा जाँदै तपाईँहरूलाई यो गीत यहाँनिर छोड्दै जाँदैछौँ। सुगम पोखरेलको आवाजमा रहेको एउटै घाम। अर्को हप्ता हामी चुनावको
नतिजासँगै आउनेछौँ। नेपालमा निष्पक्ष रूपमा चुनाव होस् भन्ने कामना गर्दछौँ। यहाँको समय स्वस्थ मस्त र व्यस्त रहोस्।
हजुर हस्त, शुभरात्रि, नमस्कार।
एउटै घाम भए पुग्छ यो सुन्दर संसारमा, एउटै माया धेरै हुन्छ चोखो जिन्दगीमा। ओ एउटै घाम भए पुग्छ यो सुन्दर संसारमा, एउटै माया धेरै हुन्छ चोखो जिन्दगीमा। एउटै दियो चले पुग्छ, एउटै दियो चले पुग्छ अँधेरीमा।
युवा पुस्ताको सुरुवात गरौँ सुगम पोखरेलको यो ब्युटिफुल नम्बरबाट।
मान्छेसँगै बैरी बनी जिउनु, एउटै मुस्कान।